नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी भगवती चरण वर्माको हिन्दी उपन्यास चित्रलेखा लिएर आइपुगेका छौं। यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको छ। यो उपन्यासको तेस्रो श्रृङ्खला हामीले गएको साता सुन्यौं। तेस्रो श्रृङ्खलासम्म आइपुग्दा चित्रलेखा कुमारगिरीबाट निकै प्रभावित भइसकेकी छन्। उनको प्रभावले गर्दा उनीसँगका बीजगुप्तसँगको प्रेम दरापमा पर्ने देखिन्छ। अब के हुन्छ सुनौ चित्रलेखाको चौथो श्रृङ्खला पृष्ठ 70 चित्रलेखाको रथलाई देखेर ठूला ठूला सामन्तका रथ थामिए। उनलाई सबैजना अभिवादन गर्दथे अनि उनको प्रशंसा पनि। चेताङ्कलाई सँगै बसेको देखेर कसैले व्यङ्ग्य वाक्यको पनि प्रयोग गरे, तर चित्रलेखा केवल हाँसिदिन्थिन्। उनले ती वाक्यमा कुनै ध्यानै दिएनन्। त्यसबेला चित्रलेखा फूलका मालाले छोपिएकी थिइन्। प्रत्येक सामन्त उनीतिर एउटा माला फ्याँकिदिन्थ्यो। चित्रलेखा चाहिँ त्यसलाई पहिरिएर उसलाई कृतार्थ गरिदिन्थिन्। रथारूढा चित्रलेखा साक्षात् शिवाकी प्रतिमा थिए। मानिस उनको सम्मान गर्थे, उनका सामुन्ने निहुरिन्थे र उनको पूजा गर्दथे। राजपथको विशाल जनरब मानव चित्रलेखालाई स्वागत गर्दै थियो। अर्कोतिरबाट एउटा रथ आएर चित्रलेखाकै रथ नजिक थामियो। त्यसबेला चित्रलेखाले एउटा नवयुगसँग कुरा गर्दै थिइन्। रथ थामिएको थियो। अर्को रथ थामिन साथ चित्रलेखाको ध्यान भङ्ग भयो। नजिकै बीजगुप्त हाँसिरहेका थिए। आज चित्रलेखालाई राजमार्गमा देखेर आश्चर्य लाग्छ। राज बीजगुप्तलाई उनको घरमा फेला नपारेर आश्चर्य लाग्यो। उत्तर र प्रत्युत्तर दुवैमा गुढ रहस्य लुकेको थियो। दुवैले बुझे। चेताङ्क रथबाट ओर्लिए। बीजगुप्तले भने, चित्रलेखा बीजगुप्त कहाँ आमन्त्रित छिन्, सम्भवतः निमन्त्रणा अस्वीकार हुने छैन। चित्रलेखाले उत्तर दिइन्। चित्रलेखालाई बीजगुप्तको निमन्त्रणा स्वीकार छ। त्यसबेला सन्ध्या बित्न लागेको थियो। राजमार्गमा बत्ती बल्न लागेका थिए। आफ्नो रथबाट ओर्लिएर बीजगुप्त चित्रलेखाको रथमा चढे। घोडाको लगाम उनले आफ्नो हातमा लिए। श्वेताङ्कले बीजगुप्तको रथ सम्हाले। दुवै रथ बीजगुप्तको भवनतिर फर्काइयो। बीजगुप्तले भने, तिमी मेरो भवनमा भएको बेलामा अनुपस्थित भएकोमा मलाई साह्रै अफसोस छ। अफसोस मान्ने कुरै छैन, चित्रलेखा मुस्कुराए। दोष मेरै हो, किनकि म त्यस्तो बेलामा तिमी कहाँ गएकी थिएँ जुन बेला तिमी कहाँ कहिले जाने गर्दिन। त्यसकारण तिम्रो त्यहाँ नरहनु कुनै अस्वाभाविक होइन। चित्रलेखा चुपचाप बसेकी थिइन् र बीजगुप्त पनि चुपचाप थिए। केही बेरसम्म दुवैको कुराकानी भएर अनि बीजगुप्तले सुरु गरे। चित्रलेखा, धेरै दिनदेखि चित्त उद्विग्न छ। किन, यो मलाई स्वयं नै थाहा छैन। एउटा कुरा सोध्छु, धेरै दिनदेखि तिमी म कहाँ आइनौ, यसको कारण के हो? चित्रलेखाले टाउको उठाइन्। कारण सोध्दछौ? आउन सकिन, किनकि आउने इच्छा थिएन। बीजगुप्तलाई यस्तो उत्तर पाउने आशा थिएन। उनले अनुमान गरेका थिए कि चित्रलेखा कुनै कारण बताउलिन्, तर यति स्पष्ट र वास्तविक कुरा सुनेर उनलाई आश्चर्य लाग्यो अनि केही क्रोध पनि भयो। आफ्नै उप त क्रोध भयो नै, तर चित्रलेखाका उप पनि क्रोध भयो। आउने इच्छा थिएन, यसको कारण जान्ने मलाई अधिकार छ। चित्रलेखाले बीजगुप्तको मुखतिर हेरिन्। त्यसमा क्रोध थियो र गम्भीरता थियो। क्रोधको छाप थियो र स्वामित्वको गुरुता थियो। चित्रलेखाको मुहार रातो भयो, तर तैपनि आफ्नो भावलाई निस्किन दिएर उनले भनिन्, अधिकार छ यो मलाई थाहा थिएन, मनुष्यका उप मनुष्यको के अधिकार छ यो मैले कहिल्यै बुझ्न सक्दिनँ। तैपनि तिमी कारण जान्न चाहन्छौ भने लौ सुन, यता केही दिनदेखि मेरो मन अलि उद्विग्न भएको छ र त्यस उद्विग्नतामा मैले आफूलाई र आफ्नालाई बिर्सिएकी थिएँ। बीजगुप्तको भवनको ढोकामा रथ थामियो। आफ्नो रथबाट ओर्लिएर श्वेताङ्कले बीजगुप्त र चित्रलेखालाई ओह्राले। तिनैजना बीजगुप्तको केली भवनमा गए। त्यसपछि श्वेताङ्क त्यहाँबाट बाहिर जान लागे। श्वेताङ्कलाई जान लागेको देखेर बीजगुप्तले भने, श्वेताङ्क पर्ख, तिमीले बाहिर जाने कुनै आवश्यकता छैन। चित्रलेखाले श्वेताङ्कलाई भनिन्, पर्दैन, श्वेताङ्कको यहाँ कुनै आवश्यकता नै छैन, तर श्वेताङ्कको उपस्थितिबाट कुनै पनि हानि हुने छैन। बीजगुप्त हाँसे, बरु यसले श्वेताङ्कलाई लाभ नै हुन्छ, यस अनुभवहीन व्यक्तिलाई सम्भवत केही अनुभव नै प्राप्त होला। श्वेताङ्क थामिए। बीजगुप्तले उनलाई मदिरा दिने सङ्केत गरे। यो कामसँग श्वेताङ्क अभ्यस्त भइसकेका थिए। मदिराको पात्र उनले बीजगुप्तलाई दिए, चित्रलेखालाई दिएर पनि आफैले पनि लिए। अलि पर्तिर हटेर श्वेताङ्क बसे। बीजगुप्तले सुरु गरे, भर्खर तिमीले भनेकी थियौ कि तिमी कुनै उद्विग्नतामा आफूलाई र आफ्नालाई बिर्सिएकी थियौ, यस विस्मृतिलाई उत्पन्न गर्ने उद्विग्नता पनि विचित्रकै होला। चित्रलेखा हाँसिन्, त्यसो भए कि बीजगुप्त मलाई आफ्नो मन प्रवृत्तिको विश्लेषण गर्नलाई बाध्य गरिरहेका छन् भनी ठानौ त? त्यसो होइन, बाध्य गरेको होइन, बरु मलाई त्यो थाहा होस् भनेर प्रार्थना गर्छु। यदि बीजगुप्त यो प्रार्थना गरिरहेका हुन् भने उनले यो थाहा पाउन् कि उद्विग्न असाधारण छ र त्यस उद्विग्नताको कारण पनि असाधारण छ, तर यसका साथै चित्रलेखा त्यस उद्विग्नतामा योभन्दा बढी भन्न असमर्थ छिन्। बीजगुप्तले श्वेताङ्कतिर हेरे। श्वेताङ्क मौन भावले कुरा सुनिरहेका थिए। चित्रलेखा असमर्थ छिन्, बीजगुप्तले सुस्तरी भने। हामी दुईजनाको परिचयपछि आज पहिलो अवसर उपस्थित हुनुभएको छ कि चित्रलेखा बीजगुप्तबाट आफ्नो कुरा लुकाइरहेकी छन्। चित्रलेखाको हृदय साटिएको छ, बीजगुप्तलाई यसको केही छेड आभास भइरहेको छ। त्यहाँ बसेका व्यक्तिमा मदिराको गर्मीले आफ्नो प्रभाव पार्दै थियो। अर्को प्याला आफ्नो ओठमा लगाउँदै चित्रलेखाले भनिन्, यस परिवर्तनशील संसारमा कुनै पनि वस्तु बदलिनु अस्वाभाविक होइन। बीजगुप्त स्तब्ध चाहिँ भए, यो उत्तर पाउन उनी तयार थिएनन्। के भन्यो, यस परिवर्तनशील संसारमा कुनै पनि वस्तु बदलिनु अस्वाभाविक होइन, त्यसो भए म यो ठानौँ कि चित्रलेखाको प्रेम बदलिन सक्छ। चित्रलेखाले जे कुरा भनिसकेकी थिइन् त्यसको निम्ति उनलाई स्वयं पछुतो भइरहेको थियो। सोच विचार गर्दै नगरी परिणामको उप ध्यानै नदी आवेशमा आएर उनले यो कुरा भनिदिएकी थिइन्। उनले यो सोचेकी पनि थिएनन् कि त्यति भन्नाले यत्रो महत्त्वपूर्ण प्रश्न पनि उठ्न सक्छ। उनले साहस गरिन्, होइन, बीजगुप्तको अनुमान मिथ्या हो, चित्रलेखाको प्रेम सागर सरी गम्भीर छ, त्यसले बद्दिन असम्भव चाहिँ छ, तर यो कुरा म पनि मान्दछु कि र मलाई यो कुरा साँचो हो भन्ने पनि लाग्दछ कि प्रेम परिवर्तनशील छ, प्रकृतिको नियम प्रेममा पनि लागू हुन सक्दछ। चित्रलेखाले भनेका कुरा कट्टु भए तापनि कुनै अंशमा सत्य थियो। बीजगुप्तले पनि यसको अनुभव गरे, कुरा साँचो थियो भन्ने मौका उपयुक्त थियो अनि कुराको प्रसङ्ग पनि समयोचित थियो। बीजगुप्तले अनुभव गरे कि चित्रलेखा उनीबाट र उनी चित्रलेखाबाट टाढा हुँदै जाँदैछन्। कुनै अज्ञात शक्ति या प्रेरणा यी दुई प्राणीका बीच उपस्थित हुन गएको छ। चित्रलेखा, तिमी भूलमा छौ, प्रेमको सम्बन्ध आत्मासँग छ, प्रकृतिसँग छैन। जुन वस्तुको प्रकृतिसँग सम्बन्ध छ त्यो बासना हो, किनकि बासनाको सम्बन्ध बाहिरी छ, बासनाको लक्ष्य त्यो शरीर हो जसलाई प्रकृतिले कृपा दर्शाएर सुन्दर बनाएको छ। प्रेम आत्माद्वारा हुन्छ, शरीरद्वारा होइन। परिवर्तन प्रकृतिको नियम हो, आत्माको होइन। आत्माको सम्बन्ध त अमर छ। चित्रलेखा हाँसिदिन्, आत्माको सम्बन्ध अमर छ। बहुतै विचित्र कुरा गर्दैछौ बीजगुप्त, जो जन्म लिन्छ त्यो मर्छ, यदि कोही अमर छ भने त्यो जन्मिएको पनि हुन्न। त्यहाँ जहाँ सृष्टि छ त्यहाँ प्रलय हुनै पर्छ, आत्मा जन्मिएको हुँदैन, त्यसकारण त्यो अमर छ, तर प्रेम नजन्मिएको हुँदैन। कुनै व्यक्तिसँग जब प्रेम हुन्छ अनि त्यसबेला प्रेम जन्मिन्छ, कुनै प्रकारको सम्बन्ध हुनु नै त्यो सम्बन्धले जन्म लिनु हो। त्यो सम्बन्ध अनन्त छैन, कुनै न कुनै बेला त्यस सम्बन्धको अन्त्य अवश्य हुन्छ। प्रेम र वासनामा केवल यति मात्रै भेद छ कि वासना पागलपन हो र क्षणिकको, त्यसकारण वासना पागलपनका साथसाथै मेटिएर जान्छ। तर प्रेम गम्भीर छ, त्यसको अस्तित्व शीघ्र मेटिँदैन। आत्माको सम्बन्ध अनादि छैन बीजगुप्त, चित्रलेखाको तर्कना शक्ति निकै विकसित भएको छ भन्ने बीजगुप्तले फेला पारे। बीजगुप्तको यो निशाना खेरै गयो। उनी छटपटाए, तिमीले भनेका कुरा ठिक हुन सक्छन्, म त्यसको विरोध गर्दिनँ, यो त आआफ्नो विश्वास हो, तर यस बेला यति भनिदिनु अनुचित होइन कि उन्माद र ज्ञानमा जुन भेद छ त्यही भेद वासना र प्रेममा छ। उन्माद अस्थायी हुन्छ र ज्ञान स्थायी। केही छिनका लागि ज्ञान लोप हुँदै गएको भान पर्छ, तर उन्माद सकिनासाथ फेरि ज्ञान स्पष्ट हुँदै जान्छ। यदि ज्ञान अमर छैन भने प्रेम पनि अमर छैन, तर मेरो मत अनुसार ज्ञान अमर छ, ईश्वरको एक अंश हो र प्रेम पनि ईश्वरको एक अंश हो। त्यसवखत चित्रलेखा पल्टिएकी थिइन्। उनको आँखा अर्धनिमिलित थिए। उनको सुन्दर मुहारमा उन्माद नाचिरहेको थियो। उनी उठेर बसिन्। उनले भनिन्, बीजगुप्त ठिक भन्दैछौ, म भ्रममा थिएँ, भ्रमको आवरणमा मैले आफूलाई बिर्सिएकी थिएँ, क्षमा गर। यति भनेर उनले आफ्नो हातले बीजगुप्तलाई अँगालो हालिन्। श्वेताङ्कले यो देखे, उनी उभिए। बीजगुप्तले भने, श्वेताङ्क तिमी गए हुन्छ, रथलाई अहिले नबोलाउनु, आज मलाई निमन्त्रणा छ र तिमीलाई पनि। आर्यश्रेष्ठ मृत्युञ्जय जन्मको क्षेत्री भए पनि कर्मले ब्राह्मण थिए। पाटलिपुत्रका यी वयोवृद्ध सामन्तको भवनमा उल्लास विलासको ठाउँमा त्याग र विरागको आधिपत्य थियो। मानिसहरूको उनको उपमा विदेहसँग गर्दै थिए, तथा उनी यस उपमाका योग्य पनि थिए। सारा नगर मृत्युञ्जयको नामले परिचित थिए। निकै नै थोरै गन्तीका मानिस उनको व्यक्तित्वको दाँजोमा आउँथे। मृत्युञ्जयको क्षेत्र क्रीडा र कोलाहलले भरपूर जनरप थिएन, उनको क्षेत्र थियो उपासना र ध्यान, निरन्तर एकान्त। यी एकान्तवासी क्षेत्रीयसँग धन थियो अनि वैभव थियो। नगरका प्रमुख सामन्तमा उनको गन्ती हुन्थ्यो, तथा राज्यसभामा उनले उनको उच्च आसन थियो। उनको नाम सुनेर मानिसहरू आदर गरी टाउको नै उराउँथे। उनको सामान्य पर्नासाथ मानिसमा उनका प्रति भक्तिभाव उम्लिएर आउँथ्यो। आर्यश्रेष्ठ मृत्युञ्जयको साधना विशाल थियो। उनमा आत्मिक बल र आध्यात्मिक ज्योति थियो। मृत्युञ्जयका छोरा थिएनन्, एक छोरी मात्र थिइन्। छोरीको नाम थियो यशोधरा। एकमात्र सन्तान भएकीले यशोधराका उप मृत्युञ्जयको स्नेह थियो। त्यसवखत यशोधराको उमेर प्राय 18 वर्षको थियो। यशोधराको यौवनको त्यो विकासकाल थियो अनि मृत्युञ्जयको जीवनको चाहिँ निर्माणकाल। अगाध सम्पत्तिकी स्वामिनी यशोधरासँग विवाह गर्नलाई प्रत्येक नवयुवकले तत्पर हुनु त स्वाभाविक नै थियो। तर त्यति मात्र होइन, यशोधरा सुन्दरी थिइन्, सौन्दर्य पनि उच्च कोटिको। उनको शान्त मुखमण्डलमा स्निग्ध सरलताको आधिपत्य थियो। उनको हाँसोको सुरिलो झङ्कारमा यौवनले पराजित वचन बाणले शरण लिएको थियो। ऋणिका जस्ता ठूल्ठूला राम्रा आँखामा सङ्कोच थियो र उनको रसिलो अरुण कपोलमा लज्जा। यशोधराको यौवन सुधा र उल्लासको मिश्रण थियो। त्यसमा गर्वको उच्छृङ्खलता थिएन, त्यसमा लज्जाको शान्ति थियो। वृद्ध मृत्युञ्जय यशोधराका निम्ति वर खोज्दै थिए। एक्कासी उनको दृष्टि बीजगुप्तमा पर्न गयो। बीजगुप्तको बिहा भएको थिएन। उनी उच्च कुलका नवयुवक थिए। मृत्युञ्जयका हितैषीहरूले ती हितैषीहरूमध्ये त्यस्ता व्यक्ति पनि थिए जसको हृदयमा यशोधरालाई आफ्नी पुत्रवती बनाउने लालसा प्रबल थियो। मृत्युञ्जयलाई एकपटक मात्र होइन, अनेक पटक बीजगुप्त र चित्रलेखाको सम्बन्धको चर्चा गरे। तर अनुभवी र वृद्ध मृत्युञ्जयले सदा यही उत्तर दिए, यो बीजगुप्तको उन्मादको बेला हो, भविष्य निकै लामो छ र बीजगुप्त यथेष्ट शिक्षित छन्। यस बेला उनी अनुभव सागरमा बग्दैछन्। त्यस दिन बीजगुप्त मृत्युञ्जयको घरमा आमन्त्रित थिए। यशोधराको जन्मदिनको उपलक्ष्यमा मृत्युञ्जयका एक ठूलो उत्सव थियो। यशोधरा जब सानी बालिका थिइन् त्यसवखत बीजगुप्तले एकाधपटक उनलाई देखेका थिए। मृत्युञ्जयसँग बीजगुप्तको त्यति विघ्न परिचय पनि थिएन। त्यस दिन मृत्युञ्जय कहाँबाट निमन्त्रणा पाएर उनलाई आश्चर्य लाग्यो। झन् त्योभन्दा आश्चर्य त उनलाई त्यस बेला भयो जब उनी चित्रलेखाका साथ आमन्त्रित भएका छन् भन्ने कुरा पढे। बिजगुप्तले चित्रलेखालाई भने, चित्रलेखा एक अनौठो कुरा छ, तिमी वयोवृद्ध मृत्युञ्जयलाई चिन्छौ क्यार? चिन्दछु, सम्भवतः उनकी छोरी यशोधरालाई पनि। केही बेर सोचेर चित्रलेखाले भने, चिन्दछु, उनलाई पनि एकाध पटक देखेकी छु। यशोधराको जन्मदिवसको अवसरमा आज म मृत्युञ्जय कहाँ आमन्त्रित भएको छु। मृत्युञ्जयसँग मेरो धेरै परिचय छैन, त्यसकारण यो निमन्त्रणा पाएको हुँदा मलाई आश्चर्य लागेको छ। तर त्योभन्दा आश्चर्य त यो कुराले लागेको छ कि तिमी पनि मसँगै आमन्त्रित छौ र तिमीलाई मेरो मार्फत निमन्त्रणा आएको छ। चित्रलेखा बोलिन्, यसको अर्थ यही हो कि मैले जानु अनुचित हुन्छ। होइन चित्रलेखा, तिमीले निमन्त्रणा पाएकी छौ मेरो मार्फत र मसँगै जानुलाई। यो त असलै कुरा हो, किनकि तिम्रो र मेरो सम्बन्धलाई समाज पवित्र मान्दछ। केही बेरसम्म चुप लागेर बसेपछि चित्रलेखाले भनिन्, बिजगुप्त, उच्च कुलका उत्सवहरूमा म केवल नर्तकीको रूपमा जान अभ्यस्त भएकी छु। हुनसक्छ कि कुलीन स्त्रीहरू मेरो अपमान गरून्, यदि यस्तो स्थिति उत्पन्न भयो भने के गर्नुपर्ने हो मलाई थाहा छैन। बिजगुप्तले हाँसे, मसँग भएको बेला तिमीलाई अपमान गर्ने कसैको साहस हुँदैन, यो विश्वास गर। यति भनेर बिजगुप्तले श्वेताङ्कलाई बोलाए। श्वेताङ्कका साथ दुवैजना बाहिर निस्किए। बिजगुप्तको रथमा चित्रलेखा र बिजगुप्त बसे। श्वेताङ्कले घोडाको लगाम पक्रिए। निर्धारित समयमा आमन्त्रित अतिथि मृत्युञ्जयको ढोकामा पुगे। प्रहरीले उच्च स्वरमा भन्यो, महासामन्त बिजगुप्तको रथ ढोकामा छ। यशोधराका साथ मृत्युञ्जय ढोकामा आए। मृत्युञ्जयले बिजगुप्तको स्वागत गरेर यशोधराले चित्रलेखाका श्वेताङ्क पछि पछि गए। ढोका पार गरेर सबैजना नृत्य भवनमा आइपुगे। पाटलिपुत्रका प्राय सबै प्रभावशाली व्यक्ति त्यहाँ उपस्थित थिए। बिजगुप्त र चित्रलेखा आएकोमा सबैले हर्षध्वनि गरे। चित्रलेखा यशोधरासँग स्त्रीहरूका समुदायमा गइन्। बिजगुप्त मृत्युञ्जयसँग थिए। यशोधरालाई देखेर चित्रलेखा छक्क परिन्। उनलाई त्यतिन्जेलसम्म आफ्नो सुन्दरतामा गर्व र आत्मविश्वास थियो, तर यशोधराले एक क्षणमा नै उनको गर्व चुर गरिदिन्, आत्मविश्वास डगाइदिन्। यशोधराले आदरपूर्वक चित्रलेखालाई बसाइन् र आफू पनि उनकै नजिक बसे। यशोधरालाई चित्रलेखासँगै बसेको र उनको विशेष आदर गरेको देखेर त्यहाँ बस्ने अरू महिलालाई नरमाइलो लाग्यो। आफ्नो बाल्यकालमा यशोधराले चित्रलेखाको नृत्य देखेकी थिए। त्यसबेला उनी चित्रलेखाको नृत्यबाट प्रभावित समेत भएकी थिए। आज उनले चित्रलेखाकै साथमा बस्ने आदेश पिताबाट पाएकी थिइन्। यो काम यशोधरालाई मन परेकै काम थियो। चित्रलेखाको वरिपरि युवतीहरू एकत्रित भएका थिए। कोही हाँसिरहेका थिए, कोही चाहिँ व्यङ्ग्य वचन गर्दै थिए, तर चित्रलेखाले यसलाई नराम्रो मानिनन्। उनले आफ्नो स्थिति राम्ररी बुझेकी थिए। नजिकै उभिएकी एउटी निकै ठूला सामन्तकी स्त्रीले भने, आज नर्दकी चित्रलेखा हामी सर नै हाम्रो समाजमा आएको उपलक्ष्यमा बधाई छ। जति नमिठो कुरा भनिएको थियो, उत्तर त्योभन्दा झन् नमिठो थियो। आफ्नो सौन्दर्यको बलले अभिमानी स्त्रीहरूलाई आफ्नो स्वागत गराउन बाध्य गर्ने मानिसलाई बधाईको कुनै आवश्यकता छैन। एउटीले अर्कीलाई हेरिन् र अर्कीले झन् अर्कीलाई। जुन तीव्रताले यो भनिएको थियो त्यसको प्रभाव पुरुष समुदायमा पनि पर्न गयो। बिजगुप्त त्यतैतिर फर्किए। चित्रलेखाको उनलाई डर थियो, उनको अपमान पो हुन्छ कि भन्ने। यो उत्तर र प्रत्युत्तरले उनको डर झन् बढ्न गयो। कुरा के हो? क्रोधले रातो भएको चित्रलेखाको अनुहार शान्त भयो। केही होइन, आपसमा ठट्टा गर्दैछौँ। त्यसबेला चित्रलेखा हाँसिरहेकी थिइन्। चित्रलेखाको यो भाव परिवर्तनमा यशोधरा मुग्ध थिइन्। बिजगुप्त गएपछि उनले चित्रलेखालाई भनिन्, दिदी, तिमी लोक व्यवहारमा साह्रै कुशल छौ, त्यसैले म यति प्रभावशाली छु। चित्रलेखा हाँसिन्। चित्रलेखाको हाँस्य ध्वनि झङ्कृत भयो। नवयुवक समुदायको आँखा त्यतैतिर पर्यो। त्यसै बेला ती नवयुवकले बिजगुप्तलाई गाउन पनि आग्रह गरे। श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको वाचन भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज भगवती चरण वर्माको हिन्दी उपन्यास चित्रलेखाको चौथो श्रृङ्खला सुनिरहेका छौं। अब चित्रलेखाको बाँकी अंश वाचन सुनौ। बिडा लिएर बिजगुप्तले बागेश्वरी आलाप भरे। चारैतिर निस्तब्धता व्याप्त भयो। स्त्री र पुरुष दुवै मन्त्रमुग्ध झैं बिजगुप्तको गाना सुनिरहेका थिए। बिजगुप्तले गाना समाप्त गरे। त्यसपछि मृत्युञ्जयले आफै बिडा लिएर यशोधरातिर सङ्केत गरे। यशोधराले पनि बागेश्वरी गाउन थालिन्। यशोधराको गाना समाप्त भएपछि मानिसले बिजगुप्तको गानाको अगाडि यशोधराको गाना फिक्का भएको अनुभव गरे। चित्रलेखाले मानिसहरूको यो भाव बुझिन्। उनले भनिन्, म पनि यशोधरासँग एउटा प्रार्थना गर्दछु, यदि उनको इच्छा छ भने अब उनी कल्याणमा कुनै गाना गाउन्। मानिसको दृष्टि चित्रलेखातिर घुम्यो। मृत्युञ्जयले चित्रलेखातिर हेरे। चित्रलेखाको कथनको महत्त्वलाई उनले बुझ्न सकेनन्। तैपनि एक आमन्त्रित अतिथिद्वारा प्रार्थना गरिएको थियो। मृत्युञ्जयले बीडामा कल्याणको स्वर बजाए। यशोधरा गाउन लागिन्। यसपटक भने यशोधराले सबैलाई मुग्ध गरिदिन्। सबैले उनको मुक्त कण्ठले प्रशंसा गरे। गाना समाप्त भयो अनि चित्रलेखाले यशोधरालाई बधाई दिइन्। बहिनी यशोधरा, तिमीले राम्रो गाएको म बधाई दिन्छु। चित्रलेखाको प्रार्थनाको महत्त्व मृत्युञ्जयले बल्ल सम्झे र चित्रलेखा, म चाहिँ यशोधराको तर्फबाट तिमीलाई बधाई दिन्छु। बिजगुप्त वार्तालाप सुनिरहेका थिए। उनले हाँस्दै भने, अब म चित्रलेखालाई आफ्नो नृत्य देखाउन प्रार्थना गर्न सक्छु? चित्रलेखाले हाँस्दै उत्तर दिइन्, बिजगुप्तको प्रार्थना मेरो लागि आज्ञासर हो। मृत्युञ्जयले वीणा समाएर बिजगुप्तले मृदङ्ग। चित्रलेखाले नृत्य आरम्भ गरिन्। सबैजना चित्रलेखाको नृत्यको प्रशंसा गर्दै थिए अनि चित्रलेखा आफ्नो कौशल देखाउँदै थिए। यसै बेला प्रहरीले करायो, योगी कुमार गिरी आफ्ना शिष्यका साथ आउनुभएको छ। मृत्युञ्जयले वीणा राखिदिए। कुमारगिरीको स्वागत गर्न उनी बाहिर निस्के। मृत्युञ्जयले वीणा राखिदिन साथै चित्रलेखाको नृत्य थामियो। मृत्युञ्जयले कुमारगिरीलाई भित्र लिएर आए। कुमारगिरीका साथ विशालदेव पनि थिए। कुमारगिरीका अगाडि सबैजना उभिए। त्यसै बेला चित्रलेखाले बिजगुप्तलाई भनिन्, अब म जान्छु, मेरो अपमान निकै भइसक्यो। कसरी? मेरो दृष्टिमा कलाको सर्वोच्च स्थान छ। जो मनुष्य कलाको अपमान गर्दछ त्यो मनुष्य होइन, पशु हो। कुमारगिरीको स्वागत गर्नका निम्ति मृत्युञ्जयले नृत्यलाई बन्द गरिदिनु मेरो अपमान नभएर के हो त? बिजगुप्त मुस्कुराए। जस्तो तिम्रो विचार। त्यसबेलासम्म कुमारगिरी आसनमा बसिसकेका थिए। चित्रलेखाले अघि सरेर योगी कुमारगिरीलाई अभिवादन गरिन् अनि उनले मृत्युञ्जयलाई भनिन्, म विदा हुने आज्ञा माग्दछु। मृत्युञ्जयले उत्तर दिनुभन्दा पहिले नै कुमारगिरीले उत्तर दिए, यो किन? कि मेरो उपस्थिति तिमीलाई अरू स्वीकार भयो कि नर्तकी? र स्वाभाविक पनि हो। कुमारगिरीको शिशुको झैँ कोमल तथा मधुर हास्य सङ्गीत झैँ गुञ्जित भयो। चित्रले खालि केही सोचेर भने, होइन योगी, तिम्रो उपस्थिति संसारमा कसैलाई पनि अरुचिकर हुन सक्दैन। यो विश्वास राख, मैले यहाँबाट जाने बेग्लै कारण छ। तर तिमीले जाने मौका राम्रो रोजिनौ, त्यसो भए म जान्न। मृत्युञ्जयले फेरि वीणा समाए तर चित्रलेखाले नृत्य सुरु गर्न इन्कार गरिदिन्। यसपल्ट भने यशोधराले अगाडि सरेर चित्रलेखालाई भनिन्, दिदी, तिम्रो आज्ञा मैले अस्वीकार गरेको थिइनँ। यसपटक मेरो अनुरोध, तिमी नृत्य गर र मेरो अनुरोधलाई तिमी अस्वीकार गरिदिनौ, मलाई विश्वास छ। चित्रलेखाले वास्तवमा यशोधराको अनुरोधलाई स्वीकार गरिनन्। उनले नृत्य आरम्भ गरिन्। योगी कुमारगिरीले यशोधरालाई हेरे अनि केही बेरसम्म एकटक लगाएर यशोधरालाई हेरिरहे। चित्रलेखा र यशोधराको उनी तुलना गर्न लागे। दुवैजनाको सुन्दरता उच्च कोटीको थियो, तर एउटामा मादकता प्रधान थियो भने अर्कोमा चाहिँ शान्ति। चित्रलेखाको माधक त डरलाग्दो थियो। उनको नृत्य त्यसको सजीविताको प्रतिमूर्ति, तर साथै यसो धराको शान्ति अथाह सिन्धु चाहिँ थियो, जहाँ मनुष्य आफूलाई नै बिर्सिन्छ। चित्रलेखा जीवनको हलचल थिइन्, यसो धरा मृत्युको शान्ति। कुमारगिरीलाई अनुभव भयो कि उनी संसारतिर आकर्षित हुँदैछन्। मानव अनुरागको सजीवताले विरागको अकर्मण्यताका उप विजय पाउँदैछ। नृत्य समाप्त भयो। मृत्युञ्जयले दासीलाई सोधे, भोजनलाई कति बेर छ? भोजन तयार छ, केवल आज्ञा चाहिएको छ। आमन्त्रित अतिथिहरू भोजन गृहमा गएर बसे। दासीहरू भोजन पस्किन लागे। बीजगुप्तको नजिक यशोधरा बसिन्। चित्रलेखा यशोधरा नजिक थिइन् अनि चित्रलेखाको नजिक श्वेताङ्क। भोजन सुरु भयो अनि नजिक बसेका अतिथिका बीच वार्तालाप। यशोधराले बीजगुप्तसँग पहिले कहिल्यै बोलेकी थिइनन्। बीजगुप्तले भने, देवी, आज पहिलोपटक हाम्रो पूरा परिचय भएको हो र यो परिचय भएकोमा म आफूलाई बधाई दिन्छु। आफ्नो जीवनमा आज पहिलोपटक यशोधराको हरिणीका जस्ता ठूल्ठूला आँखा अर्को मानिसका अगाडि उठ्न सकेन। यशोधराको हृदय बल्किरहेको थियो। उनले सुस्तरी उत्तर दिइन्, मसँगको परिचय कुनै महत्त्वको कुरा होइन। कुरा सुनेर चित्रलेखा हाँसिन्। भगवान्ले गरून् यो परिचय घनिष्ठतामा परिणत होस् अनि घनिष्ठता चाहिँ जीवनको पवित्र बन्धनमा। यशोधराले कृतज्ञतापूर्ण नेत्रले चित्रलेखातिर हेरिन्। बीजगुप्तले चाहिँ आश्चर्य मानेर, तर श्वेताङ्क एकटकले यशोधरालाई हेरिरहेका थिए। एक्कासी यशोधराका आँखा श्वेताङ्कका आँखासँग जुझ्न गए। त्यस बेलासम्म यशोधराले श्वेताङ्कलाई देखेकी थिएनन्। आफ्नो भवनमा आमन्त्रित प्रत्येक व्यक्तिलाई उनी चिन्दिन थिइन्। श्वेताङ्क मात्र एउटा यस्ता व्यक्ति थिए जसलाई उनले नचिनेकी थिएनन्। बीजगुप्तसँग यशोधराले सोधिन्, त्यो नवयुवक को हो? मेरो सेवक र मेरो भाइ पनि हो, बीजगुप्त हाँसे। यशोधरालाई अनौठो लाग्यो, सेवक अनि भाइ पनि? कुरा पनि अनौठो थियो, यो कसरी कि यिनको नाम श्वेताङ्क हो? यी पनि क्षेत्रीय नवयुवक हुन् र उच्च कुलका हुन्, तर अहिलेसम्म ब्रह्मचारी नै छन् र आफ्ना गुरुका साथ बसेका हुन्। पाप के हो भने यिनलाई बताउन यिनको गुरुले यिनलाई मेरो जिम्मा लगाएका छन्। यी नवयुवक मद्वारा समाजमा पदार्पण गर्दैछन्। यसो तराको आश्चर्य झन बढ्न गयो। पापलाई चिनाउन यिनका गुरुले यिनलाई तपाईँ कहाँ पठाएका? के वास्तवमा तपाईँको स्थान अथवा तपाईँको व्यक्तित्वको सम्पर्क पापलाई चिन्ने उपयुक्त स्थान हो? बीजगुप्त मनमनै हाँसे। कति सरल बालिका यिनी, र कस्तो भ्रममा परे कि पापीलाई पापी मनुष्य यो भन्न सक्दैन क्यार कि ऊ पापी हो। प्रत्येक व्यक्ति आफूलाई असल ठान्दछ, आफूलाई राम्ररी चिन्न सक्नु उसका लागि असम्भव हुन्छ। यदि म पापी हुँ भन्ने श्वेताङ्कको निर्णय भयो भने म वास्तवमा पापी नै छु। यशोधराको हृदयमा ठेस लाग्यो। जुन व्यक्तिसँग प्रणय बन्धनको कल्पनाले उनको हृदय प्रफुल्लित भएको थियो, त्यही व्यक्ति एकजना साह्रै नै ठूला आचार्यद्वारा पाप चिनाउनका निम्ति उपयुक्त स्थान ठहरिएका थिए। उनले श्वेताङ्कलाई हेरिन्। कति सरल र सुन्दर नवयुवक थियो त्यो। अनि बीजगुप्त नि? त्यसबेला भोजन सकिसकेको थियो। सबैजना उठे, मुख हात धोएर फेरि सबैजना एकत्रित भए। बीजगुप्तले श्वेताङ्कको हात समातेर मृत्युञ्जयसँग उनको परिचय गराए। त्यसपछि सबैजना आआफ्नो घरतिर विदा भए। मृत्युञ्जयको त्यो आलोकित भवनको आलोक जस्ताको तस्तै थियो। सजीवतामा भन्ने अवश्य केही अभाव हुन गएको थियो। अनावश्यक अतिथिहरू गएपछि नाटकका प्रधान अभिनेताहरू मात्र बाँकी बचे। योगी कुमार गिरी, विशाल देव, चित्रलेखा, बीजगुप्त र श्वेताङ्क, यिनै व्यक्तिलाई मात्र मृत्युञ्जयले जान दिएका थिएनन्। केही बेरसम्म मौन रहेपछि मृत्युञ्जयले बीजगुप्तको हात समाए। उनले भरिएको स्वरले भने, सामन्त बीजगुप्त, यो उत्सवमा एउटा ठूलो रहस्य लुकेको थियो र त्यो रहस्यसँग तिम्रो निकै घनिष्ठ सम्बन्ध छ। यति भनेर उनले यशोधरातिर अर्थपूर्ण दृष्टिले हेरे। बीजगुप्तको अनुहारको रङ खिचरिक्क पर्यो। चित्रलेखा मुस्कुराइन्। वृद्ध मृत्युञ्जयको कुरा अस्वीकृत हुने छैन भन्ने मलाई पूर्ण आशा छ। मृत्युञ्जयको भावको तात्पर्य प्रायः सबैले बुझिसकेका थिए, तर तैपनि बीजगुप्तले भने, देव, स्वीकार गर्नु वा नगर्नु त प्रस्तावको उपयुक्तता र परिस्थितिको अनुकूलतामा निर्भर गर्छ। तपाईँको प्रस्ताव जस्तो हुन्छ त्यस्तै मेरो उत्तर पनि हुनेछ। मृत्युञ्जयले केही बेरसम्म सोचे। बीजगुप्त, तिम्रो विवाह अहिलेसम्म भएको छैन। बीजगुप्तले सुने अनि चित्रलेखातिर हेरे। के उत्तर दिने भन्ने उनले निर्णय गर्न सकेन। कुरा ठिकै थियो, तर बीजगुप्तको मतअनुसार बेठिक पनि थियो, शास्त्रानुसार भएको छैन। यसपटक कुमारगिरीले गम्भीर स्वरले भने, युवा, के शास्त्र अभिहित पनि विवाह हुन सक्छ? बीजगुप्तले भने, स्त्री र पुरुषको चिरस्थायी सम्बन्धलाई नै विवाह भन्दछन्। कुमारगिरी हाँसे, तर विवाह शब्द समाजद्वारा निर्मित हो। शास्त्रले स्त्री र पुरुषको सम्बन्धलाई पवित्र बनाएर समाजमा मान्य गराइदिन्छ। बीजगुप्त, तिमी अर्धसत्यको शरण पर्दैछौ। बिजगुप्तले उस्तै गम्भीरतापूर्वक भने, योगीराज सत्य आधा हुँदैन, त्यो त पूर्ण हुन्छ, तर तर्क वितर्कको समय होइन, यसकारण अहिले उत्तर दिनु अनुचित हुन्छ। यति भनेर बिजगुप्तले मृत्युञ्जयलाई भने, आर्य, मैले भनेको थिएँ कि मेरो विवाह शास्त्र अनुसार भएको छैन, यसलाई स्पष्ट गरिदिनु आवश्यक छ। मानिसको दृष्टिमा म अविवाहित छु, तर वास्तवमा म विवाहित हुँ, चित्रलेखा मेरी पत्नी हुन्। यद्यपि मैले चित्रलेखाको पाणी ग्रहण शास्त्र अनुसार गरेको छैन र समाजको नियमअनुसार गर्न पनि सक्दिनँ, तैपनि मेरो र चित्रलेखाको सम्बन्ध पति र पत्नी जस्तै छ, म प्रेममा विश्वास गर्छु, अनि यस्तो स्थितिमा मैले अब विवाह गर्न असम्भव छ, किनकि मेरो प्रेमको अधिकारिणी कुनै अर्कै स्त्री हुन सक्दिनन्। यो कुरा भनिरहेका बखत बिजगुप्तको आँखा निहुरिएको थियो। मृत्युञ्जयले भने, बिजगुप्त, हुनसक्छ तिम्रो भनाइ ठिक होस्, तर जब तिमीलाई मानिस अविवाहित भन्छन् भने त्यसबेला तिमी अविवाहित नै ठहर्छौ। प्रश्न छ विवाह गर्ने कुरा, यहाँ तिम्रो ध्यान म त्यस विषयपट्टि आकर्षित गराउन सक्छु कि विवाह पुत्रोत्पत्तिका निम्ति गरिन्छ र त्यसकारण यसको आवश्यक पनि छ। चित्रलेखाको सन्तान बिजगुप्तको सन्तान ठहरिन्न, त्यो त बिजगुप्तको उत्तराधिकारी पनि हुन सक्दैन। यसतर्फ पनि कहिले विचार गरेका छौ? वास्तवमा बिजगुप्तले यस विषयमा विचार गरेका थिएनन्। बिजगुप्तले यसको कुनै उत्तर दिएनन्। उनका निम्ति त्यो बिल्कुलै नयाँ समस्या थियो। यसपटक मृत्युञ्जय चित्रलेखातिर फर्किए। देवी चित्रलेखा, तिमी विदुषी हौ, तिमीलाई धेरै भन्नु व्यर्थ छ, तिमी बिजगुप्तको परिस्थितिलाई राम्ररी बुझ्दछौ। चित्रलेखा तिन्जेल चुपचाप थिइन्। यसपटक उनले उत्तर दिइन्, आर्य श्रेष्ठ, तपाईँको कथन बिल्कुल उचित हो, म समाजच्युत नर्तकी नै हुँ, बिजगुप्तको पत्नी हुनु मेरो लागि असम्भव छ, जस्तो स्थितिमा जस्तो गर्दा बिजगुप्तको भलो हुन्छ म त्यही गर्न प्रस्तुत छु, तर तपाईँलाई थाहा नै छ कि यो गर्नका निम्ति मैले ठूलो त्याग गर्नुपर्छ। त्याग गर्नुपर्छ नर्तकी? कुमारगिरी मुस्कुराए। साह्रै अनौठो गर्दैछौ, तिमी आफ्नो मन प्रवृत्तिलाई सम्भवतः बिर्सिँदैछौ। तिमीले एकपटक मलाई भनेकी थियौ कि तिमी विरागको जीवन अपनाउन चाहन्छौ भनेर, त्यसका निम्ति यो सबभन्दा राम्रो मौका छ। कुमारगिरीको यो कुरा सुनेर बिजगुप्त जस्किए। उनले भने, योगीराज, यदि तपाईँ विरागमा विश्वास गर्नुहुन्छ र एउटालाई विरागको उपदेश दिन सक्नुहुन्छ भने मलाई किन बन्धनमा बाँधिन बाध्य गराइँदैछ नि? किनकि तिमी विरागको योग्य छैनौ र साथै तिमी समाजको नियम प्रतिकूल पनि हिँड्दैछौ। तिम्रो लागि यही उचित ठहरिनेछ कि कमसेकम तिमी समाजको नियमलाई त पालन गरे। चित्रलेखा यस बेलासम्म कुमारगिरीको कथनबारे विचार गर्दै थिइन्। उनले भनिन्, योगी, म एउटा अर्को प्रश्न गर्छु कि तिमी मलाई गुरु दीक्षा दिन तयार छौ? यदि तयार छौ भने म यसै बेला अहिले नै तिम्रो शिष्य भएँ। कुमारगिरीको आँखा स्वत विशालदेवतिर फर्किए। त्यसबेला विशालदेव आफ्ना गुरुलाई हेरिरहेका थिए। केही बेरसम्म कुमारगिरी सोच्न लागे, नर्तकी चित्रलेखा, तिमीलाई दीक्षा दिनु मेरा निम्ति असम्भव छ। यसपटक चित्रलेखा हाँसिन्। मुखले भनिदिनु सरल हुन्छ तर गर्नु कठिन काम हो। योगी, तिम्रा निम्ति विराग जतिसुकै सरल किन नहोस् तर मेरा निम्ति भने कठिन हो। विरागको क्षेत्रमा एक्लै भौतारिनु मेरा लागि असम्भव कुरा हो। अहिलेसम्म म अनुरागको क्षेत्रमा छु। त्यस क्षेत्रलाई संसारले जतिसुकै अपवित्र माने पनि ईश्वरका अगाडि र मेरा अगाडि त्यो क्षेत्र पवित्र छ। त्यसबाट बाहिर निस्किनुको अर्थ हो दूषित क्षेत्रमा पदार्पण गर्नु र व्यर्थको पाप गर्नलाई म तयार छैन। कुरा सप्रियो अनि बिग्रियो। मृत्युञ्जयले यसको अनुभव गरे। कुरा बिग्रियो अनि सप्रियो। बिजगुप्तले यसको अनुभव गरे। कुमारगिरीले चित्रलेखालाई चिनेका थिए र चित्रलेखाले कुमारगिरीलाई। श्वेताङ्क र विशालदेव यी दुवैजना यो कुराकानीको गुढ महत्त्वलाई बुझिरहेका थिए। यसो धरा मात्र एउटी यस्ती थिइन् जसले यसको न त अनुभव नै गर्न सकेकी थिइन्, न केही थाहा नै थियो, न केही बुझि नै रहेकी थिइन्। उनले मृत्युञ्जयलाई भनिन्, पिताजी, धेरै रात बितिसक्यो। वृद्ध मृत्युञ्जयले आफ्नो छोरीलाई हेरे अनि फेरि चित्रलेखालाई। दुवैमा कत्रो फरक थियो, एउटी देवी थिइन् अर्की दानवी, एउटी शान्ति थिइन् भने अर्की उन्माद, अनि बिजगुप्त नि परिस्थिति चक्रको एउटा अभागी शिकार, तर मनुष्यताले पूर्ण मनुष्य।
अपरात्री कुंजवनी कुंजवनी
मृत्युञ्जयले चित्रलेखालाई भने, तिम्रो क्षेत्रलाई कसले अपवित्र भन्दछ र? तिमी जे गरिरहेकी छौ आफ्नो मन प्रवृत्ति अनुसार गरिरहेकी छौ र तिम्रो सम्पूर्ण व्यवहार प्रेमको हो भन्ने कुरा पनि म मान्दछु। प्रेमको क्षेत्रमा अपवित्रताको कहीँ स्थान छैन। तर देवी, जुन मानिसलाई तिमी प्रेम गर्छौ, यदि त्यो मनुष्य असल बाटोमा छैन भने त्यसलाई असल बाटोमा ल्याउनु के तिम्रो कर्तव्य होइन? प्रेममा त्यागको आवश्यकता पर्छ र बीजगुप्तका निम्ति तिमीले जुन त्याग गर्नेछौ त्यो एउटा महान त्याग हुनेछ। जुन किसिमले कुरा भनिएको थियो त्यसको प्रभाव चित्रलेखामा पर्न गयो। बीजगुप्तले बिचैमा भने, आर्य श्रेष्ठ, चित्रलेखालाई यो भन्नु व्यर्थ छ। सप्रिने र बिग्रिने उत्तरदायित्व मेरा उपर्छ, न त चित्रलेखा मलाई सपार्न नै सक्छन् न बिगार्न सक्छन्। र मेरा तर्फबाट म यति कुरा निश्चित रूपले भन्न सक्छु कि मेरो र चित्रलेखाको सम्बन्ध अमर छ। बीजगुप्त उभिए तर चित्रलेखा चाहिँ बसि नै रहेन्। उनले भनिन्, आर्य श्रेष्ठ, तिमीले भनेको कुरा ठिक होस् वा नहोस्, तर मैले त्यो गर्नै पर्छ आफ्नो निम्ति होइन बीजगुप्तका निम्ति, यो विश्वास गर। चित्रलेखाले यशोधरालाई हेरिन् र, आर्य श्रेष्ठ, तिम्रो कन्याका निम्ति बीजगुप्त असल भर छन्। यो विवाह साह्रै नै राम्रो हुनेछ। यति भनेर चित्रलेखाले बीजगुप्तलाई भनिन्, बीजगुप्त, तिमीले यशोधरा जस्तै पत्नी पाउन असम्भव छ। आजदेखि तिम्रो र यशोधराको सम्बन्ध पक्का भयो। त्यस बेला बीजगुप्त ढोका नजिक उभिएका थिए। चित्रलेखा, तिमीले अनुचित कुरा गर्यौ, मेरो निम्ति यो असम्भव छ। अहिले म यति मात्र भन्न जान्छु, आर्य श्रेष्ठ विदा। यति भनेर बीजगुप्त मृत्युञ्जयको भवनबाट बाहिर गए। चित्रलेखा उभिइन्, आर्य श्रेष्ठ, तपाईँ बीजगुप्तको कुरालाई नराम्रो नमान्नु होला। आवेशमा आएपछि मनुष्यमा असल र खराबको ज्ञान रहँदैन। त्यस बेला यदि कसरी उसको बारेमा आफ्नो धारणा बनाउन अनुचित हो। बीजगुप्त र तपाईँको छोरीको सम्बन्ध साह्रै उत्तम हुनेछ भन्ने कुरा म तपाईँलाई विश्वास दिलाउन चाहन्छु र यो सम्बन्ध हुनु आवश्यक पनि छ। श्वेताङ्कका साथ चित्रलेखा पनि बीजगुप्तको पछि पछि हिँडिन्। यिनीहरू गएपछि मृत्युञ्जयलाई परिस्थितिको पूर्ण ज्ञान भयो। केही बेरपछि मौन रहेपछि उनले कुमारगिरीलाई भने, योगीराज, मैले केही पनि बुझ्न सकिनँ, तर यो कुराकानीले यति निष्कर्षमा भने पुग्न सकेको छु कि यस नर्तकीको बीजगुप्तका उपर निकै ठूलो प्रभाव छ। यो अनुमान ठिक हो र साथै नर्तकी चित्रलेखाको हृदय साह्रै स्वच्छ छ। त्यसमा कुमारगिरी केही बोलेनन्। कुनै किन हो, उनको आँखा आफसे आफ विशालदेवतिर गयो। विशालदेव मनमनै मुस्कुराए। मृत्युञ्जयले फेरि भने, योगीराज, प्रश्न त यो छ कि बीजगुप्तका उपर बढी दबाव दिनु उचित होला। चित्रलेखाले भनेर गएकी छन् र उनले जे भनेकी छन् त्यसलाई पूरा गरेर छाड्छिन्, यसमा विश्वास छ। तर अब बीजगुप्तलाई छाडि नै दिनु उचित जस्तो लाग्छ, किनकि चित्रलेखाको मनलाई आघात पर्छ। अनि कुमारगिरीले भने, चित्रलेखाको मनलाई आघात पर्छ भन्ने कुरामा मलाई विश्वास हुन सक्दैन। हुनसक्दछ चित्रलेखा आफै पनि बीजगुप्तलाई छाड्न प्रस्तुत छिन्। यस्तो भएको खण्डमा बीजगुप्तको जीवन सप्रिन जान्छ। म त यतिसम्म भन्छु कि चित्रलेखासँग बीजगुप्तको सम्बन्ध टाढिनु नै उचित होला। कुमारगिरी उभिए। उनले भने, मृत्युञ्जय, यशोधराको निम्ति बीजगुप्तभन्दा असल वर तिमीले पाइनु छैनौ, यति बुझिराखे। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको उपन्यास भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन हो। यसलाई तारिणी प्रसाद कोइरालाले नेपालीमा अनुवाद गर्नुभएको हो। चित्रलेखाको चौथो श्रृङ्खलाको वाचन सँगसँगै अब आजलाई श्रुति सम्वेकको समय सकिएको छ। हामीलाई प्रतिक्रिया पठाउनको लागि हाम्रो ठेगाना shrutiitai shruti@unn.com.np। हवस् त, अर्को साता चित्रलेखाको पाँचौं श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबार मंगलबारको श्रुति सम्वेकमा फेरि हाम्रो भेटघाट हुने नै छ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।